नमस्ते, स्वागत छ हिमाली स्वरहरूमा, नेपाली मन र नेपालीपन सँग नजे। न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो कार्यक्रम हो हिमाली स्वरहरू। इन्टरनेटको ठेगाना www.nepalireadio.com अथवा www.nepalireadio.org मार्फत हामी हाम्रा विविध अनलाइन रेडियो कार्यक्रमहरू सबैलाई सुनाउँछौँ। हिमाली स्वरहरूको 139 श्रृङ्खला प्रस्तुत गर्दैछु म सहदेव। यो श्रृङ्खला हामीले नेपाली पात्र अनुसार विक्रम सम्बत 2067 साल मङ्सिर महिनाको 22 गते अर्थात् डिसेम्बर महिनाको 8 तारिकका दिनमा तयार पारेका हौँ। आउँदै गरेका विभिन्न चाडपर्वहरूमा विश्व मानवाधिकार दिवस र विवाह पञ्चमी परेको छ शुक्रबार मङ्सिर 24 गते अर्थात् डिसेम्बर महिनाको 10 तारिकको दिनमा। र यतिखेर यहुदीहरूको पर्व हनुका चलिरहेको छ। यो पर्व डिसेम्बर 1 सुरु भएको हो र डिसेम्बर 9 दिन यो पर्वको समापन हुनेछ। न्युयोर्क लगायत विभिन्न सहरहरूमा चिसो अत्याधिक बढेको छ। यो कार्यक्रम तयार पारेको दिन न्युयोर्कको तापक्रम 30 हाराहारीमा रहेको छ। वेदर च्यानलका अनुसार अब अर्को सातादेखि न्युयोर्कमा बिस्तारै हिउँ पनि पर्दैछ। आजको श्रृङ्खलामा हामी नेपाली समुदाय वरिपरि भइरहेका र नेपाली समुदायलाई हितकर हुने केही जानकारीमूलक खबरहरू प्रस्तुत गर्नेछौँ सेरोफेरोमा। र एउटा कुरामा आज हामी स्वास्थ्य छलफल र नेपाली भाषा मात्रै बोल्ने अभियानमा लाग्नुभएका विजय थापासँग गरिएको कुराकानीको महत्त्वपूर्ण अंशहरू यहाँ प्रस्तुत गर्नेछौँ। स्वास्थ्य छलफलमा आज हाम्रा साथी रोमन अधिकारी डाक्टर लक्ष्मी ढकालसँग चिसोबाट कसरी बच्ने भन्ने विषयमा कुराकानी गर्दै हुनुहुन्छ। त्यसै गरी विजय थापा नेपाली भाषा मात्रै बोल्ने आफ्नो अभियानको बारेमा हामीलाई सुनाउँदै हुनुहुन्छ। र त्यसै गरी सृजनाका स्वरहरूमा आज हामी सृजनाका यात्राहरूको नयाँ श्रृङ्खला पोएट्री इन द लिभिङ रुममा उपस्थित हुनुभएका केही सर्जकहरूले सुनाउनु भएको कविताहरू हामी सुन्नेछौँ। कार्यक्रमलाई सङ्गीतमय बनाउनेछ केही सुमधुर गीत गजलहरूले। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौँ हस्त गौतम मृदुलको रचना रहेको यो सुमधुर गीतबाट।
सधैँभरि सम्झन्छु म मेरो प्यारो गाउँ, सधैँभरि सम्झन्छु म मेरो प्यारो गाउँ, भुरुरुरु उडिकन कहिले फर्कि जाउँ, भुरुरुरु उडिकन कहिले फर्कि जाउँ, सधैँभरि सम्झन्छु म फर्की जाऊं। सधैँ भरि सम्झन्छु म
समुदाय वरिपरि भइरहेका र हुन गरेका विविध खबरहरूको प्रस्तुति हो सेरोफेरो। सेरोफेरोमा आज हामी विशेष गरेर नेपाली पत्रिका अक्षरिकाबाट केही समाचार सामग्रीहरू र क्यानाडाबाट प्रकाशित हुने खबर सम्प्रेषणबाट केही समाचार सामग्रीहरू यहाँ प्रस्तुत गर्नेछौँ। सुरुमा अक्षरिका नेपाली पाक्षिक न्युज लेटरमा प्रकाशित भएका केही खबरहरू हामी सेरोफेरोमा प्रस्तुत गर्दैछौँ। सुरुको लेख छ, अमेरिकाले काम गर्न सिकायो, पढाइ र काम दुवै भ्याउन निकै मेहनत गर्नु परेको छ, कलेजले स्वीकृति दिएको समयमा काम गर्छु, न्युयोर्कमा बस्दै आएका प्रभास केसीले भने। टेक्सासका सम्यक छेत्रीलाई सातामा 20 घन्टा काम गर्ने स्वीकृति छ। प्रभास सम्यक जस्ता विद्यार्थी आफ्नो खर्चमा पढ्न अमेरिका आएका हुन्छन् तर केही पैसा यतै कमाउन पनि पाएका छन्। कलेज वा युनिभर्सिटीको स्वीकृतिमा उनीहरूले काम गर्न मिल्छ। अमेरिकामा सन् 2009 र 2010 शैक्षिक सत्रमा नेपाली विद्यार्थीको संख्या 11,233 छ। इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन संस्थाको ओपन डुअर्स प्रतिवेदनले उक्त जानकारी दिएको हो। गर्मी बिदामा केही बढी, जुन महिनाको अन्त्यदेखि सेप्टेम्बरमा सबै शैक्षिक संस्था बन्द हुन्छन्। यो अवधिमा विद्यार्थीले कमाउने मौका पाउँछन्। सधैँ काम गर्ने समयभन्दा बढी काम गर्न मिलेपछि विद्यार्थी र उनका परिवारलाई धेरै राहत पुग्छ। विद्यार्थी मात्र होइन, अमेरिका भित्रिएका धेरै युवाको व्यस्तता देख्दा हामी यति जाङ्ग्रिला रहेछौँ भन्ने लाग्छ। किन हुन्छन् त युवा यहाँ यति जाङ्ग्रिला? न्युयोर्कको 9 एभेन्यूको तयारी खानाको सबैमा काम गरिरहेका मुस्ताङका दुई युवक भन्छन्, काम गरिन्छ वा गरिँदैन भन्ने हुन्छ, कस्तो काम के काम भन्ने हुँदैन, जे काम गरे पनि इज्जत छ, कामको सम्मान छ। त्यसै गरी अर्को एउटा जानकारीमूलक खबर छ, शिक्षाको टाइटल 1 कार्यक्रम के हो? सबैलाई बराबर शिक्षा दिन अमेरिकी सरकारले दिने सुविधालाई शीर्षक 1 टाइटल 1 कार्यक्रम भनिन्छ। यो कार्यक्रम अन्तर्गत बढी सङ्ख्या वा बढी प्रतिशत न्यून आय भएका परिवारका विद्यार्थीहरूलाई शिक्षा दिने स्थानीय शैक्षिक संस्थाहरू लोकल एजुकेसनल एजेन्सिज LEAs सहायता गरिन्छ। यो सुविधा पाउने राज्यको जनगणना अध्ययन गरिन्छ। राज्यमा कति मानिस बस्छन्, त्यहाँका बासिन्दाको आम्दानी कस्तो छ, शिक्षामा कति लगानी गरिएको छ, यसरी सबै अध्ययन गरेपछि सङ्घीय सरकारले उक्त राज्यमा शैक्षिक सहायता दिन्छ। अमेरिकामा प्रत्येक 10 वर्षमा जनगणना हुन्छ। सन् 2010 जनगणना सकिएको छ, यसको परिणाम आउन बाँकी छ। यही जनगणनाले कुन राज्यका कति शैक्षिक संस्थालाई टाइटल 1 सुविधा चाहिन्छ भन्ने स्पष्ट पार्छ। टाइटल 1 सुविधा पाउन करिब 40% वा सोभन्दा बढी न्यून आय भएका विद्यार्थी पढ्ने स्कुल हुनुपर्छ। यो सुविधा US डिपार्टमेन्ट अफ एजुकेसनले उपलब्ध गराउँछ। यो सुविधाबाट कुनै बालबालिका शिक्षाबाट वञ्चित रहनुहुन्न भन्ने गरिन्छ। यो सुविधाले प्रि स्कुलदेखि हाई स्कुलसम्मका नानीहरूको शिक्षामा सहयोग पुर्याउँछ। अबको केही जानकारीमूलक खबर हामी क्यानाडाबाट अनलाइनमा प्रकाशित हुने खबर सम्प्रेषणबाट पढ्दैछौँ। टिप्सको पैसामा मालिकको रियाल। टिप्सको अङ्ग्रेजीमा अर्थ हुन्छ तुरुन्तै सेवाको लागि। होटल रेस्टुरेन्टमा खाना गएका ग्राहकले स्वेच्छाले बिल बाहेक केही रकम टिप्सको रूपमा छोड्ने गर्छन्। यो टिप्सबाट जम्मा भएको रकम त्यहाँ काम गर्ने वेटर, कुक र बार टेन्डरमा बराबरी बाँड्ने गरिन्छ। युरोप अमेरिकाका कतिपय होटल रेस्टुरेन्टमा खाएको बिलसँगै 10-15% टिप्सको पनि जोडेर राखिन्छ। तर विशाल टोरन्टोका धेरैजसो रेस्टुरेन्टका मालिकले टिप्सको रकम आफै राख्ने गरेको पाइन्छ। त्यसैको विरोधमा अहिले अन्टारियोका प्रान्तीय सांसदहरू ऐक्यबद्ध भएका छन्। एनडिपी दलका प्रान्तीय सांसद माइकल बुले विधानसभामा एउटा प्रस्ताव प्रस्तुत गरेर रेस्टुरेन्टका मालिकले टिप्सको कुनै पनि रकम आफूसँग राख्नमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्। रोजगार कानुनमा यस्तो संशोधन गर्न जरुरी देखिन्छ र यो अर्को वर्षको अक्टोबरमा हुने चुनावभन्दा अगाडि नै लागू हुने विश्वास गरिएको छ। तर रेस्टुरेन्टका मालिकहरूले यसको विरोध गरेका छन्। यो टिप्सको पैसामा मालिकको रियाल थियो टोरन्टोको, र यसरी टिप्सको पैसा लिने टोरन्टोको रेस्टुरेन्टका व्यवसायी मात्र होइनन्, न्युयोर्कका विशेष गरेर भारतीय, बङ्गलादेशी र पाकिस्तानी रेस्टुरेन्टका मालिकहरूले पनि टिप्सको पैसा आफै राख्ने गर्छन्। क्यानाडाको भाग्यमानी नेपालीले पारे $4 मिलियन। 50-वर्षीय हेमलाल तिमसेना क्यानाडामा पहिलो भाग्यमानी नेपाली बन्न पुगेका छन्। उनले आफ्ना अरू 3 सहकर्मीसँग मिलेर 649 चिट्ठाको $16 मिलियन जितेका छन्। यो रकम 4 बराबरी बाँड्दा हेमलालको हातमा $4 मिलियन अर्थात् $40 लाख पर्नेछ। दक्षिण अल्बर्टा प्रान्तको लेथ ब्रिज आइरन वर्क्समा काम गर्ने डन जेक्लिन, पेट्रिक रोसेटी र रिचर्ड करसँगै काम गर्दै आएका हेमलालले विगत 2 संयुक्त रूपमा चिट्ठा किन्दै आएका थिए। तर नोभेम्बर 13 $16 मिलियन विजयी नम्बर 5, 15, 27, 35, 38 र 47 भएको टिकट उनीहरूको रहेको घोषणा भएपछि खुसी भएर हेमलालले आफू ऋणमुक्त हुने, छोराछोरीहरूका लागि गाडी किनिदिने र यात्रा गर्ने इच्छा रहेको बताएका छन्। अमेरिका आउने नेपाली विद्यार्थीको संख्या वार्षिक 12,000। अमेरिकी विदेश मन्त्रालयको शिक्षा तथा संस्कृति ब्युरोले उच्च शिक्षाको लागि अमेरिकी शैक्षिक संस्थाहरूमा सन् 2009 र 2010 भर्ना हुने नेपाली विद्यार्थीको संख्या 11,233 रहेको जनाएको छ। ब्युरोद्वारा प्रकाशित वार्षिक प्रतिवेदन अनुसार शैक्षिक सत्र 2008 र 2009 अमेरिका आउने नेपाली विद्यार्थीको संख्या 11,581 रहेको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। अमेरिकामा उच्च शिक्षाका लागि विदेशी विद्यार्थी पठाउने राष्ट्रहरूमा नेपाल 11 स्थानमा रहेको जनाइएको छ। ब्युरोका अनुसार शैक्षिक सत्र 2009 र 2010 अमेरिकी कलेज तथा विश्वविद्यालयमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको कुल संख्यामा 3% वृद्धि भई 6,90,923 पुगेको छ। यो अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हालसम्मकै सबभन्दा ठूलो संख्या हो। यस वर्ष अमेरिकी विश्वविद्यालयमा सबैभन्दा बढी चिनिया विद्यार्थी भर्ना भएका छन् र दोस्रो स्थानमा भारत रहेको छ। सेरोफेरोमा आज हामीले क्यानाडाबाट प्रकाशित हुने खबर सम्प्रेषण र न्यू ह्याम्सरको म्यान्चेस्टरबाट हरेक 15 प्रकाशित हुने अक्षरिका पत्रिकाबाट केही खबरहरू हामीले प्रस्तुत गऱ्यौँ। र न्युयोर्कमा युनाइटेड शेर्पा एसोसिएसनले डिसेम्बर 12 आइतबारको दिन दिउँसो 11:30 बजेदेखि 4:30 बजेसम्म रगतदान कार्यक्रमको आयोजना गरेको छ। चियान फेडरेसन 4401 ब्रडवे अस्टोरियामा। सेरोफेरोमा नेपाली समुदायका केही जानकारीमूलक खबरहरू यति नै।
नेपाली अनलाइन रेडियो हिमालय स्वरहरू। नेपाली मन र नेपालीपनसँग नजिक। न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू।
कार्यक्रमको यो क्रम अब हामी प्रस्तुत गर्दैछौँ एउटा नयाँ गजल। यो गजलको रचनाकार हुनुहुन्छ नवराज सुब्बा, सङ्गीत छ शक्ति बल्लभको र यसमा स्वर रहेको छ नरेन्द्र प्यासीको।
मिलाए माया गर्दा मातरे तो
प्याला बने छु तिमीलाई माया गर्दा मातरी तो प्याला बने छु हराई चाबी बाटोमा मत बन्द ताला बने छु तिमीलाई माया गर्दा मातरी तो प्याला बने छु नयनमा बग्ने आँसु फरक भए कि कसो दुई नयनमा बग्ने आँसु फरक भए कि कसो दुई नयनमा बग्ने आँसु भरत भए कि कसो आफूलाई मात्र घुच्ने माततीको भाला बने छु आफूलाई मात्र घुच्ने माततीको भाला बने छु हरै चाबी बाटोमा मत बन्द ताला बने छु तिमीलाई माया गर्दा मातरी तो प्यारा बने छु
पुरै कुराको भीडमा एउटा कुरा
देशको कुरा विदेशको कुरा
घरदेखि वनसम्मको कुरा
मनदेखि धनसम्मको कुरा हिमाली स्वरहरूमा एउटा कुरा
स्वास्थ्य सचेतनाको लागि अनलाइन रेडियो हिमाली स्वरहरू प्रस्तुत गर्दैछ स्वास्थ्य छलफल म रोमन अधिकारी स्वास्थ्य क्षेत्रका विविध व्यक्तित्वहरू समक्ष हाम्रै जीवनसँग जोडिएका रोग निरोग र निदानका विषयहरूमा कुराकानी गर्दैछु आफू पनि सुन्नुहोस् अरूलाई पनि सुन्न प्रेरित गर्नुहोस् हिमाली स्वरहरूमा कार्यक्रम स्वास्थ्य छलफल
एउटा कुरामा आज हामी दुईवटा महत्त्वपूर्ण सामग्रीहरूको संक्षिप्त जानकारी यहाँ दिँदैछौँ सुरुमा हाम्रो स्वास्थ्य सम्बन्धी नयाँ कार्यक्रम स्वास्थ्य छलफलमा हाम्रा साथी रोमन अधिकारीले डाक्टर लक्ष्मी ढकालसँग चिसोबाट कसरी बच्ने भन्ने विषयमा गर्नुभएको कुराकानीको केही अंश हामी प्रस्तुत गर्दैछौँ स्वास्थ्य छलफलको सम्पूर्ण भाग तपाईँले छुट्टै लिङ्कमा पनि सुन्न सक्नुहुन्छ
चिसो मौसममा उत्पन्न हुने समस्याहरूबाट बढी सजग कति उमेरका कस्ता बिरामीहरूले हुनुपर्छ यसबारेमा बताइदिनुहोस् न।
चिसोबाट सबै उमेरका मानिसहरूले सजग रहनुपर्छ, यो सामान्य ज्ञानै हो। धेरैजसो बच्चाहरू र उमेर बढी भएकाहरूले अलि बढी ध्यान दिनुपर्ने देखिन्छ। दम भएका मानिसहरू, मुटु रोग भएका, हाड जोर्नीका समस्या भएका, बात भएका मानिसहरूले अझ बढी नै ध्यान दिनुपर्छ, किनभने धेरैजसो बिरामी यो किसिमका बिरामीहरू चिसो मौसममा फ्लेयर अप हुने अथवा अरू अर्थमा भन्दाखेरि रोग चाहिँ ले धेरै ग्रसित हुने गर्छन्।
चिसो मौसम भयो, हामी साथीभाइ सर्कलमै यङमा बुढाबुढीमा अथवा जुनसुकै उमेरका मान्छेहरूमा पनि जाडो हुँदा भोड्का, बियर, वाइन, कफी अनि मासुको झोल खानुपर्छ, शरीर तातो हुन्छ, आज त जिउ गर्मी बनाउनु परेको छ भनेर भनिन्छ, भोड्काहरू खाइन्छ। वास्तवमा यो मान्यता के हो, सही हो या गलत हो?
भोड्का, वाइन र बियर जस्तो अल्कोहलिक बिभरेज भनेर हामी जुन भन्दछौँ इङ्ग्लिसमा भन्नुपर्दा, नेपालमा भन्दा जाँड अथवा रक्सीहरू भन्दाखेरि, यसले शरीरलाई के गर्दछ भनेर महत्त्वपूर्ण पोइन्ट बुझ्नुपर्ने कुरा बुझ्नुपर्ने चाहिँ के हो भन्दाखेरि, यसले शरीरको टेम्परेचरलाई चाहिँ खास कम गर्दछ। जस्तो हाम्रो मुटु, हाम्रो कलेजो, हाम्रो दिमाग, जुन रक्त सञ्चार भइरहेको हुन्छ त्यसले हाम्रो शरीरको टेम्परेचरलाई एउटा पोइन्टमा राख्ने काम गरिरहेको हुन्छ। अल्कोहल खाँदाखेरि अथवा जाँड रक्सीहरू खाँदाखेरि हाम्रो शरीरको सर्कुलेसन भित्रबाट बाहिर आउँछ, जस्तो हाम्रो छालामा चाहिँ सर्कुलेसन बढी आउँछ, त्यसको कारणले हामी के फिल गर्दछौँ भन्दा हामी गर्मी फिल गर्दछौँ अथवा न्यानो फिल गर्दछौँ। तर रियालिटीमा भन्दाखेरि चाहिँ के भइरहेको हुन्छ भन्दा, हामीलाई चाहिन पर्ने जुन सर्कुलेसन भित्र, रगतको सञ्चार जुन भित्र चाहिन पर्ने थियो त्यो चाहिँ बाहिर आइरहेको हुन्छ, र हाम्रो कोर टेम्परेचर जुन भित्र शरीरको टेम्परेचर छ त्यो चाहिँ कम हुन जान्छ। र मानिसलाई के फिल हुन्छ भन्दाखेरि, बाहिर जाँड खाँदाखेरि अथवा चिसो फिल नहुने, तर त्यही समयमा आफ्नो बडीको टेम्परेचर कम हुने गर्दाखेरि बेफाइदा चाहिँ के हुन्छ भन्दाखेरि, मानिसलाई जसले जाँड रक्सी खाइरहेको छ त्यसलाई त्यो पनि फिल के फिल हुँदैन भन्दाखेरि, आफ्नो टेम्परेचर कम भइरहेको छ भन्ने कहिले पनि फिल हुन जाँदैन, जबसम्म भनौँ न टर्मिनल स्टेज आइसक्छ।
भन्नुको मतलब मान्छेहरू जाँड रक्सी खाँदा जुन चाहिँ मलाई गर्मी भयो, आज तातो गर्मी हुन्छ भनेर जुन मान्छेहरूले जुन विश्वास गरेर जाँड रक्सी खान्छन् त्यो वास्तवमा मान्छेहरूको 100% भ्रम हो, होइन डाक्टर साहब? इलुजन,
एकदमै भ्रम हो, र यसले धेरै किसिमका बचाउन सक्ने बिरामीहरूलाई पनि मारेको छ, यङ पेसेन्टहरूलाई पनि यो कारणले गर्दाखेरि, जाँड खाइहालौँ आज चिसो छ, चिसोमा पनि त्यो पनि बाहिर बसेर हिउँ परिरहेको समस्यामा अथवा चिसोको बाहिर बसेर जाँड खाइदिने र जाँडको नसाले गर्दाखेरि त्यहीँ बाहिर लड्ने, त्यसको कारणले गर्दाखेरि यदि भित्र भित्र भएको भए अर्कै हुन्थ्यो होला, तर बाहिरै लड्ने भएकोले चिसोले गर्दा चाहिँ पेसेन्टहरूको टेम्परेचर कम हुने गरेको,
टेम्परेचर तपाईँको बडीको टेम्परेचर मेन्टेन हुन सकेन, मतलब चाहिँ बाहिर एकदमै चिसो अनि आफूले भोड्का, बियर, वाइन खाँदाखेरि मान्छेको सन्तुलन बिग्रिन जान्छ, होइन?
हजुर, जस्तो हामीले फिल चाहिँ के गर्छौँ भन्दाखेरि तातो भइरहेको फिल गर्छौँ र त्यो बडीको टेम्परेचर चाहिँ कम भइरहेको
हुन्छ,
र अनि जाडको नसाले गर्दाखेरि बाहिरै अब सुतिदिने, अब त्यो बाहिरै लडिदिने गर्दा ज्यानै जाने समस्या पनि देखिन्छ,
समस्या पनि हुन्छ।
हजुर,
अनि अर्को कुरा, जस्तो बच्चाहरूलाई चिसोबाट जोगाउन अब नेपालमा, अमेरिकामा, जता पनि एकदम बाक्लो लुगाहरू, टोपीहरू लगाइदिने, न्यानोमा राख्ने गरिन्छ अनि गुटुमुटु पारेर राखिन्छ, अनि वास्तवमा यो एकदमै सही हो या हल्का लुगा लगाइदिने अथवा चाहिँ खानेकुराहरू खाना दिने, अथवा कस्तो खालको, यो हाम्रो वर्षौँदेखि चलिरहेको परम्परा छ नि तातोमा यसरी राख्नुपर्छ भन्ने, यो सही हो या गलत हो? यसबारे पनि केही नयाँ त्यस्तो केही छ? तपाईँ अमेरिकामा डाक्टर हुनुहुन्छ, तपाईँमा त्यस्तो केही नयाँ इन्फर्मेसन केही छ भने बताइदिनुहोस् न।
अति राम्रो क्वेसन गर्नुभयो रोमनजी। यो जुन बच्चाहरूलाई न्यानो लुगा लगाउने र बन्द कोठामा हावा नचल्ने, धेरै हावा नचल्ने, चिसो नहुने कोठाहरूमा राख्ने धेरै उपयुक्त, हाम्रो समाजमा, नेपालको समाजमा धेरै उपयुक्त कुरा हो। अमेरिका अथवा जुन
पश्चिमी
मुलुकहरूमा चाहिँ एसीहरू भएको कारणले टेम्परेचर सेट गर्न सक्ने र सजिलो हुने तरिका हो, तर हाम्रो देशमा यो उपयुक्त त्यति उपयुक्त देखिएको छैन अहिलेसम्म। सानो बच्चाहरूमा लगाएर एउटा पोइन्ट चाहिँ म के भन्न चाहन्छु भने, तपाईँ अहिले मेडिकल रिसर्चले धेरै जसो पत्ता लागेको कुरामा चाहिँ सडन इन्फ्यान्ट डेथ सिन्ड्रोम भनेर जुन लेखिएको छ, बच्चाहरूलाई धेरै लुगाहरू क्लियर कट रिजन चाहिँ थाहा छैन रोमनजी, किन यो बच्चाहरूलाई यस्तो हुन्छ भनेर. के देखिएको छ भने चिसो मौसममा बच्चाहरूलाई आमा बुवाले सुताएर राखिरहेको कटमा बिहान उठ्दाखेरि बच्चा डेड भइरहेको, मरिसकेको, रिजन पत्ता नलागेको देखिएको छ. फाइन्डिङ्सले के देखाउँछ भन्दाखेरि रिसर्चले ब्याक पछाडि हेर्दाखेरि के देखाउँछ भने बच्चाहरूलाई कोल्टे पारेर सुताइएको र धेरै लुगाहरू ले थिचिएको भन्ने रिजनिङ चाहिँ निकालिएको छ, तर एक्ज्याक्ट रिजनिङ होइन. त्यसै भएर बच्चाहरूलाई उतानो पारेर सुताउने र न्यानो तर धेरै लुगाले नथिच्ने नै उच्चम देखिन्छ
भन्दाखेरि एकदमै धेरै बाक्लो लुगा कसिलो लुगा लगाएर उतानो घोप्टो पारेर सुताउने गर्नु पनि मतलब चाहिँ त्यो पनि एकदम कुनै बेलामा खतरनाक पनि हुन सक्ने भयो होइन.
हुनसक्छ बाक्लो लुगा अथवा बच्चाको पोजिसन पनि धेरै फरक पर्छ. कोल्टे पारेर सुताउने अथवा हाम्रो जस्तो उतानो पारेर सुताउँछौँ त्यो नै राम्रो देखिएको छ र धेरै लुगाहरूले थिच्ने अथवा बच्चाले सासै फेर्न नसक्ने गरेर थिच्न चाहिँ नराम्रो
हुन्छ. ए हजुर,
त्यसै गरी एउटा कुरामा हामीले भर्जिनियामा बसोबास गर्दै आउनुभएका विशुद्ध नेपाली भाषा मात्रै बोल्ने अभियानमा लाग्नुभएका विजय थापासँग पनि कुराकानी गरेका छौँ. उहाँ नेपाली भाषामा कुराकानी गर्दा कुनै पनि ठाउँमा अङ्ग्रेजी भाषा मिसाउनु हुन्न. विजय थापासँग हामीले लामो कुराकानी गरेका छौँ. उहाँसँग गरिएको सम्पूर्ण कुराकानी तपाईँले छुट्टै अर्को लिङ्कमा गएर पनि सुन्न सक्नुहुन्छ. अहिले भने विजय थापासँग गरिएको यो महत्त्वपूर्ण कुराकानीको एउटा छोटो अंश हामी यहाँ प्रस्तुत गर्दैछौँ.
1994 ताका म आफ्नो कर्मथलो होइन जन्मथलो धरान भए तापनि कर्मथलो मेरो विराटनगर रह्यो किनभने म औषधि क्षेत्रमा संलग्न थिएँ. सम्भवतः बाध्यता अब आङ्ग्ल भाषा अङ्ग्रेजी भाषा शब्द शब्द बोल्नुपर्ने भए तापनि एउटा यस्तो किसिमको घटना घट्यो जसमा केही साथीहरूसँग सन्ध्याकालीन समयमा एउटा भोज कतैमा जान्ने क्रममा यहाँ यस्तो किसिमको यस्तो पनि रहेछ अनि मलाई तात्कालीन समयमा चाहिँ अलिकति अङ्ग्रेजी भाषा धारा प्रभाव बोल्न सक्यो भने अलिकति आलङ्ग शब्दहरू प्रयोग अङ्ग्रेजी शब्द प्रयोग गर्यो भने आफूलाई त्यस्तो किसिमको अहमता अथवा भन्न यो अङ्ग्रेजी मात्रै बेसी बोल्न खोज्यो भने अथवा गर्न सक्यो भने अलिकति आफूलाई राम्रो हुन्छ कि भन्ने त्यस्तो किसिमको मलाई गलत त्यस्तो किसिमको सोचाइ तात्कालीन समयमा रहेछ. तर मैले यो के भुलेछु त्यस तात्कालीन समयमा भने सँगसँगै आफ्नो मातृभाषा नेपाली भाषा राष्ट्रभाषालाई त्यही सँगसँगै लिएर लान सकेको अझ राम्रो हुन्थ्यो बिर्सेछु. र त्यो समयमा कस्तो भयो भने साथीहरूले एउटा बाध्यता के गराने तैँले विशुद्ध नेपाली मात्रै आज बोलिस् भने अङ्ग्रेज शब्द एक शब्द मिसाइस् भने एक एउटा शब्दको 25% थियो किनभने 1994 धेरै हुन्थ्यो होला. अनि त्यसै पछि एकै ठाउँमा 450 रुपियाँ मैले जरिमाना तिर्नु पर्यो. अनि त्यो जरिमाना तिर्न ठुलो कुरा थिएन तर त्यस बेलामा के लाग्यो भने र मेरो मानस पटलमा एउटा ठुलो एउटा आदि मतलब एउटा त्यस्तो किसिमको प्रेरणाको स्रोत बन्न थियो. अनि म नेपालमा जन्मिएर नेपाली मातृभाषामा हुर्किएको मानिस आफ्नो मातृभाषा बोल्न मलाई यति हम्मे अप्ठ्यारो स्थिति सृजना भयो भने आज उपरान्त भाषा मात्रै होइन कि भाषा प्रवर्धन नेपाली भाषा त्यसमा नेपाली भाषा पनि राष्ट्रभाषालाई म प्रवर्धन गर्छु र कुनै पनि खिचडी मिसावट नगरिकन आज उपरान्त म धारा प्रवाहसँग चाहिँ लाग्न हुन्छु भन्ने विष्णु प्रतिज्ञा त्यो सामना गरेको हुनाले आजसम्म निरन्तरता 14-15 वर्षसम्म निरन्तरता यसै रह्यो. र कस्तो अभ्यास भयो भने कुनै पनि अहिले पनि तपाईँलाई मैले सोचिरहनु पर्दैन मेरा स्वतः स्फूर्ति रूपमा सबै शब्दहरू आउँदैन. धेरै अभ्यास गरेँ धेरै गहिराई मेरो भित्र भयो समुद्रमा धेरै भित्र पौडी खेलेँ यसले गर्दाखेरि चाहिँ यो समयमा आयो यो प्रारम्भ यसरी भयो. अनि बिस्तारै सङ्घ संस्थामा लागेको हुनाले सङ्घ संस्थामा गएर व्यक्तिहरूबाट मेरो हाम्रो पेसाको अन्तर्गत साथीहरूसँग बोल्ने क्रममा अङ्ग्रेजी भाषा छँदैछ तर त्यस अर्थमा फेरि अर्थले अनर्थ नलागोस् र मेरो यो हिमालेश्वर सुन्ने सम्पूर्ण श्रोता ग्रहणहरूलाई म यो अनुभव चाहन्छु कि यो भाषाहरू क्षेत्रता जातिता भन्ने कुराहरू होइन। कुनै पनि भाषा बोलिन्छ भने त्यो भाषा विशुद्धता आओस्, त्यसमा मिश्रित नहोस्, खिचडी नहोस्। अङ्ग्रेजी बोल्छ भने अङ्ग्रेजी मात्रै, नेपाली बोल्छ भने नेपाली मात्रै, नेवारी भाषा बोलिन्छ भने नेवारी भाषा मात्रै, जुनै पनि भाषा बोलिन्छ भने विशुद्धता बोल्नुपर्छ, यसमा माधुर्यता मिठास हुन्छ भनेर एउटा यसरी हामी म लागेको जानकारी हामी बनाउँछ।
तपाईँ अहिले अब वासिङटन मेट्रो क्षेत्रको तपाईँ भर्जिनियामा बस्नुहुन्छ?
हजुर,
भर्जिनियामा बस्नुहुन्छ र तपाईँ त्यहाँ प्रत्यक्ष रूपमा अहिले अमेरिका नेपाली समाज र धरान अमेरिका समाज दुईवटा समूहमा तपाईँ धरान अमेरिका समाजको चाहिँ तपाईँ अध्यक्ष हुनुहुन्छ भनेदेखि तपाईँ अमेरिका नेपाली समाजको चाहिँ महासचिव हुनुहुन्छ। हजुर, अनि यसरी विभिन्न सङ्घ संस्थामा पनि तपाईँको यसरी आबद्ध हुनुहुन्छ। यी सङ्घ संस्थाको मार्फतबाट पनि तपाईँले आफ्नो यो भाषाको लागि भाषा स्कुल खोल्ने, यहाँको नयाँ पुस्ताका भाइ बहिनीहरूलाई भाषा सिकाउने त्यस्तो केही अभियानहरू अगाडि बढाउनु भएको छ कि?
धन्यवाद। जस्तोमा साथीहरू, धरान अमेरिका समाजको संस्थाको अध्यक्ष हुँ र यसमा भर्खरै धरान अमेरिका नेपाल समाजको महासचिव हौ। विशेष रूपमा म यहाँ मात्रै होइन, नेपालमा पनि अब भनिहालौँ विभिन्न संस्थामा अध्यक्ष भए, अब सङ्घमा लागे भए पनि यो कसरी गर्थ्यो भने नेपाल अधिराज्यभरि नै हजारौँ साथीहरू सकारात्मक प्रभाव कसरी पऱ्यो भने विशुद्ध नेपाली बोल्ने भन्ने बित्तिकै कोही सुनेर आउँछन्, यसो विशुद्ध नेपाली बोल्ने कोही मान्छे महोदय मान्छे हुनुहुन्छ अरे भनेर खोज्दै खोज भन्ने क्रममा आउँछन्। अनि साक्षात्कार जब हाम्रो भेटघाट भौतिक रूपमा भेट हुन्छ, अझ प्रभावित हुने यसरी माध्यमद्वारा चाहिँ नेपालबाट छँदै थियो होइन। फेरि यहाँलाई जानकारी गराइरहँ होइन, विश्वभरि नै नेपालको वर्तमान अवस्थाले गर्दाखेरि संसारभरि नै होइन युवा पलायन हुने र निरन्तरता छँदैछ। त्यसै गर्दाखेरि यहाँ पनि अमेरिकामा पनि के देख्यो भने मैले आफ्नो प्रभाव छोडेर गएका विशुद्ध नेपाली भाषाको माध्यमद्वारा जसलाई थाहा थियो मैले जुन अभिव्यक्त गर्थेँ यी साथीहरू पनि धेरै यहाँ पनि अमेरिकामा नि हुनुहुन्छ, विश्वभरिमा पनि छ होइन। उहाँहरूलाई पनि भर्खर यो सम्पर्कमा छु र उहाँहरूले पनि यो हो, यो त यसलाई निरन्तरता दिनुपर्छ यसको भन्ने पनि कुरा भइरहेको पनि छ। र अझ मैले भनौँ यसरी सङ्गठनहरू माध्यमद्वारा सङ्घ संस्थामा पनि यसै रूपमा लाग्ने अनु अर्को मात्रै होइन, साहित्यका साहित्य सेवा साहित्य भेलामा पनि यस्तो भेलामा पनि लाग्ने एउटा कार्यक्रममा धेरै जाने हुनाले अझ त्यसमा पनि मैले जहिले पनि जाने क्रममा जोसँग नयाँ नौरो परिचय हुने बित्तिकै मैले यो नेपाली भाषाको आन्दोलनको परिचय गराउँछु। अनि कार्यक्रमको बारेमा विस्तार अभियान यस्तो हो यसरी गर्दा सबैजनाले नै प्रशंसा गर्नुहुन्छ, यो भाषा यो तपाईँको अभियानमा हामीले साथ दिन्छौँ भन्नुभएको छ। र यहाँ पनि अहिले यो क्षेत्रभित्रमा धेरै व्यक्तिहरूले केही अब यो अभियान जस्तै यो विशुद्ध नेपालीको अभियानमा लागेको छ भन्ने कुरा छ होइन, र उहाँहरूले अब निरन्तर दिने यसलाई निरन्तर तपाईँ दिनुपर्छ भन्ने कुरा छ। र अनि यी विद्यालयहरूमा पनि जानकारी गराइहौँ, अनि विद्यालयहरूमा पनि अझै एउटा छुट्टै कक्षा निःशुल्कमा स्वयंसेवकको रूपमा एउटा नेपाली भाषा कक्षाहरू सञ्चालन गर्ने भन्ने सोच चाहिँ निर्माण भइरहेको छ होइन, निरन्तर दिन्छु भन्ने कुरामा म दृढ छु। हजुर,
एउटा कुरामा आज हामीले स्वास्थ्य छलफलमा हाम्रा साथी रोमन अधिकारीले डाक्टर लक्ष्मी ढकालसँग गर्नुभएको चिसोबाट कसरी बच्ने भन्ने विषयमा गरिएको कुराकानीको संक्षिप्त जानकारी र नेपाली भाषा मात्रै बोल्ने अभियानमा लाग्नुभएका विजय थापासँग गरिएको कुराकानीको संक्षिप्त अंश यहाँ प्रस्तुत गऱ्यौँ। यो दुवै कार्यक्रमको पुरै भाग तपाईँले छुट्टै लिङ्कमा गएर पनि सुन्न सक्नुहुन्छ।
हिमाली स्वरहरू नेपाली मन र नेपालीपन सँग नजिक
जननी जन्मभूमि छ स्वर्गदपि गरी यस
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू।
अब कार्यक्रमको यो क्रममा हामी सुन्दैछौँ एउटा अर्को नयाँ गजल। यो गजलको रचनाकार हुनुहुन्छ निष्प्रभ सजी र यसमा स्वर रहेको छ स्वरूपराज आचार्यको।
जिन्दगीमा पाउने इच्छा थियो तिमीलाई, थियो तिमीलाई। जिन्दगीमा पाउने इच्छा थियो तिमीलाई, थियो तिमीलाई। अर्कै आई चुरा पोते दियो तिमीलाई, अर्कै आई चुरा पोते दियो तिमीलाई, दियो तिमीलाई, दियो तिमीलाई। भाग्य पनि कस्तो रहेछ देख्नु पर्यो यस्तो, देख्नु पर्यो यस्तो, देख्नु पर्यो यस्तो। भाग्य पनि कस्तो रहेछ देख्नु पर्यो यस्तो, देख्नु पर्यो यस्तो, देख्नु पर्यो यस्तो। मेरे सामु अंगारोमा लियो तिमीलाई, मेरे सामु अंगारोमा लियो तिमीलाई, लियो तिमीलाई, ओ लियो तिम्रो दोष छैन, तिम्रो दोष छैन, तिम्रो दोष। नशा त्यस्तै पैसा त्यस्तै छैन, तिम्रो दोष छैन, तिम्रो दोष छैन, तिम्रो दोष। मधोस बनाए प्याला प्याला पियो तिमीलाई, मधोस बनाई प्याला प्याला पियो तिमीलाई, पियो तिमीलाई, ओ पियो तिमीलाई, ओ। जिन्दगीमा पाउने इच्छा थियो तिमीलाई, थियो तिमी।
उज्यालो खस्न नभ्याउँदै बाटैमा खसी काटिन्छन्, सुँगुर ढालिन्छन् र ग्राहक लोभ्याउने बहानामा रक्तामै पारिन्छन् भुइँ र बाटो। छरपष्ट फिजाएका मासु र अन्डा भुँडी मन्दिर जाने यात्रुलाई गिज्याउँछन् एक बिहानै।
सकेको खानी छ हिरा मोती खन्न पाए हुन्थ्यो, कोइला खानी छ भन्न पाए
मेरो गाउँ
तिमीसँग अलिकति सिर भए मसँग थुप्रै जाँदा थियो।
बिहान नारीका चुरा बज्न थाल्छन्, थुरमाथि बसेर धोबीचरो गीत गाउन थाल्छ। मेरो गाउँ बिस्तार बिउजन छ, पधेरा जान्छ र पानी ल्याउँछ।
सुन्दर कञ्चन र अटल हिमाल तिमी
रातो माटो घोलेर बाट
सयौंको टाडा
भएर संघार लिप्न मेरो गाउँ
मेरो बारीको
हरेक बिहान सधैं मुस्कुराउँछ धामलाई निम्त्याउने गर्छ।
सृजनाका स्वरहरूमा आज हामी सृजनाका यात्राहरूको नयाँ प्रस्तुति पोएट्री इन द लिभिङ रुममा गत साता उपस्थित हुनुभएका केही सर्जकहरूले सुनाउनु भएको कविताहरू यहाँ प्रस्तुत गर्दैछौँ। सुरुमा युयुत्सु शर्माको यो सृजना।
त्यो एउटा इजरायली कविको मैले अनुवाद गरेको नेपालीमा, एउटा फ्रान्सेली कविले रातो सूर्यास्त देख्छ र निचोड छ गाढा रातो रक्सी अङ्गुर जस्ता बादलहरूबाट। एउटा बेलायती कवि दाछ सूर्यास्तलाई रातो गुलाबसित र हिब्रु कवि उपमा दिन्छ सूर्यास्तलाई आलो रगतको। ओ मेरो देश, यो भूमि कसन खोजिरहेको छ नरभक्षी रक्तामियोटहरूलाई सूर्यको कुमार घाटीमा। मेरा पाखराहरू त्रासका बहानाहरू र म मेरो जीवनको नाउमा बसेर ख्याइरहेछु ऋषि नोहा जस्तै अरारात पर्वततिर। अब एउटा कविता द्याट भन्ने के मैले अनुवाद गरेको यो इजरायली कवि हो, यसपछि विमोचन पनि भयो, बहिनीलाई पनि बोलाएको थियो नि, उसले यसको बारे इन्ट्रेस्ट छ। यो इजरायली कवि र रनी समेत बहुत चर्चित कवि हो यहाँको, र मैले यसको किताब निकालेको छ कि अहिले अनुवाद नेपालीमा। र उहाँ कहीँ उहाँको जन्म चाहिँ बगदादमा भएको र त्यसपछि उहाँ उता हिँड्नुभयो कि सानो हुँदाखेरि उहाँले खदेडिएको त्यहाँबाट बगदाद भएको जिउ हो उहाँ त्यति इजरायलमा जानुभयो। के भन्ने कविता यो कि द्याट कि मन शरीरको सेनापति हो कि शरीर लुकाउँछ आफ वासनाका गुप्ताङहरू ओडारमा कि गुप्ताङहरू रसाउँछन् कैदीका होटहरूमा कि कैदी भाँचिएको दाँत हो मुखको जसले चिच्यायो कमान्ड कि कमान्ड थाहा पाउँदैन न त सीमा न सीमाना कि सीमाना तन्काइएको छ एउटा मोजा जस्तै कि मोजा मौन छ कि मौनता फुकाउँछे रेसाहरू शब्दहरूको गुजुल्टोबाट कि मनमा शब्दहरू गाडिएका छन् छेकबार जस्तै र कि त्यस पछाडि केही पनि छैन संवादलाई।
त्यसै गरी आफ्नो कविता सुनाउँदै हुनुहुन्छ विद्या विमल बराल।
मेरो कविताको शीर्षक हो कथाहरू मौन छन्। कथाहरू मौन छन्, कथाहरू मुख दर्शक छन्, यति धेरै व्यतिथि छ, यति धेरै व्यतिथि छ, तर कथाहरू कसैलाई सजग गराउँदैनन्। कथाहरू केवल ठुलो ठुलो हेर्छन् रमिताहरू। मनहरू चिमोटिन्छन्, मनहरू नराम्रोसँग निमोठिन्छन्, कथाहरू सस्ता छन्, सस्ता कुराहरूमा होहल्ला गर्छन्। फेरि अर्को ज्वालामुखी फुट्ने हो कि समयमै भित्रको तापक्रम जाँचेर हेरे थाहा हुन्थ्यो, तर मतलब छैन। कथाहरू बाटो बाटो र गल्ली गल्ली धुलो उडाउँदै हल्ली खल्ली गरिरहन्छन्। महँगी महँगीको ज्यादती छ, त्योभन्दा पनि धेरै ज्यादती पेटहरूमा लात्ती लात्तीले हानेर दमा ठोकिन्छन्, तर कथा मौन छन्। यत्रो युद्ध छ, यत्रो अशान्ति छ, कोलाहलै कोलाहल छ, कथाहरू मूर्तिवत र मौन छन्। पुराण र महापुराणहरू पछि पछि छन्, फेरि फेरि भक्ति पूजा आराधना जप र स्तुतिगान खोजी हिँड्छन्, तर कथाहरू मौन छन्।
विद्या विमाल सँगसँगै अब हामी सुनौ छोटो रचना हरिबहादुर थापाको।
कविता भनौँ अथवा भावना भनौँ, यसको चाहिँ शीर्षक छ शान्ति। सेती नदी जस्तै अगन्य शान्त र पवित्र नदीहरूले शान्तिको सन्देश बोकेर हिँडिरहेछन्। देशभरिका हरियालीहरूले शीतल छारी दिइरहेछन्। सेती नदी जस्तै अगन्य शान्त र पवित्र नदीहरूले शान्तिको सन्देश बोकेर हिँडिरहेछन्। देशभरिका हरियालीहरूले शीतल छारी दिइरहेछन्। धनीलाई धनकै रापले पोलेको छ, गरिबलाई एक पेट खाने आशामा अनिश्चिततातिर धकेलेको छ। किन मानिसहरूमा यस्तो अशान्तिले छाएको एउटा जीवन जिउन पनि छटपटाइरहनु परेको छ। धनीलाई धनकै रापले पोलेको छ, गरिबलाई एक पेट खाने आशामा अनिश्चिततातिर धकेलेको छ। किन मानिसहरूलाई यस्तो अशान्तिले छाएको एउटा जीवन जिउन पनि छटपटाइरहनु परेको छ। मन्दिरमा बज्ने घण्टा जस्तै हाम्रो देशका अनगिन्ती मन्दिरका घण्टाहरूले अन्याय र शोषण विरुद्ध लड्न आह्वान गरिरहेछन्। मन्दिरमा बज्ने घण्टाहरू जस्तै हाम्रो देशका अनगिन्ती मन्दिरका घण्टाहरूले अन्याय र शोषण विरुद्ध लड्न आह्वान गरिरहेका छन्। कहाँ गयो ती आह्वान सुन्न सक्ने हिम्मत हाम्रो? कहाँ गयो अन्याय विरुद्ध लड्न सक्ने हिम्मत हाम्रो? त्यसैले म भन्छु, हाम्रो देशमा शान्ति ल्याउनु छ भने गोली र बारुद होइन, साहित्य कला संस्कृतिको माध्यमले शान्तिको शङ्ख घोष गरौँ। त्यसैले हाम्रो देशमा शान्ति ल्याउनु छ भने गोली र बारुदले होइन, साहित्य कला संस्कृतिको माध्यमले शान्तिको शङ्ख घोष गरौँ।
सृजनाका स्वरहरूमा रामचन्द्र थापाले एउटा मिठो गीत पनि सुनाउनु भएको थियो। सुनौ उहाँले सुनाउनु भएको यो मिठो गीत।
नृत्य रूपी प्रीताहरू मसन घाटमा रुन्छन्, नृत्य रूपी प्रीताहरू मसन घाटमा रुन्छन्, त्यही रोदन सुनेर लासहरू आँच्छन्, त्यही रोदन सुनेर लासहरू आँच्छन्, मृत रूपी पिताहरू मसन घाटमा रुन्छन्, मसन घाटमा रुन्छन्, संसार नै हाँक्ने गरी माया प्रीति लायौ, संसार नै हाँक्ने गरी माया प्रीति लायौ, त्यही मायाले जलाएर आज छोडी गयौ, मृत रूपी पिताहरू मसन घाटमा रुन्छन्, त्यही रोदन सुनेर लासहरू आँच्छन्, जाने बेला एक वचन बोल्न पनि पाइन, भाग्य मेरो निष्ठुरी अब कोही छैन, नखाए पनि खाए जस्तो तिमलाई पाउँदा हुन्थ्यो, यति छिटो जानु पर्ने वाचक भुलके थियो, मृत रूपी प्रीताहरू मसन घाटमा रुन्छन्, त्यही रोदन सुनेर लासहरू आँच्छन्, उचालिँदै पछारिँदै थिलो थिलो रोई, उचालिँदै पछारिँदै थिलो थिलो रोई, मेरो मर्का बुझेको भगवान् तिमीले खोई, मृत रूपी पिताहरू मसन घाटमा रुन्छन्, त्यही रोदन सुनेर लासहरू आँच्छन्, जो शोभो नरौ जाने एउटै बाटो, जो शोभो नरौ जाने एउटै बाटो, चित्त बुझाइ बस्नु पर्छ जाने ढिलो चाँडो, जो शोभो नरौ जाने एउटै बाटो, चित्त बुझाइ बस्नु पर्छ जाने ढिलो चाँडो, नृत्य रूपी प्रीताहरू मसन घटमा रुन्छन् त्यही रोदन सुनेर लासहरू हाँस्छन् त्यही रोदन सुनेर लासहरू हाँस्छन् लासहरू
सृजनाका यात्राहरूमा अन्य सर्जकहरूले सुन्नुभएको सम्पूर्ण रचनाहरू तपाईँले छुट्टै लिङ्कमा गएर पनि सुन्न सक्नुहुन्छ। सृजनाका यात्राहरूको पोएट्री इन द लिभिङ रुममा विकास विष्ट, तीर्थराज बराल र पुष्पा अधिकारी गौतमले पनि आफ्नो आफ्नो सृजनाहरू सुनाउनु भएको थियो। सम्पूर्ण सृजनाहरू सुन्नको लागि तपाईँले यो नजिकैको लिङ्कमा क्लिक गर्नुभयो भने पनि सृजनाका यात्राहरूको सबै प्रस्तुतिहरू सुन्न सक्नुहुन्छ। लौ त, यिनै विविध प्रस्तुतिहरू सँगसँगै हिमाली स्वरहरूको यो 139 श्रृङ्खला यहीसम्म। तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लागिरहेको छ आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला। हाम्रो इन्टरनेटको ठेगाना www.nepalireadio.com अथवा www.nepalireadio.orgमा हाम्रा विविध कार्यक्रमहरू तपाईँले सजिलै सुन्न सक्नुहुन्छ। तपाईँले कथा मात्रै सुन्ने कार्यक्रम कथा संसार, विविध व्यक्तित्वहरूसँग गरिएको र हाम्रा विभिन्न कार्यक्रमहरू तपाईँले ओपन माइकमा र विभिन्न व्यक्तित्वहरूको जीवन यात्रा अनुभव समेटिएको श्रृङ्खला जीवन यात्रा अनुभव सजिलै सुन्न सक्नुहुन्छ। र हामीले डियर कल्याणको मेरो कथा पनि हिमाली स्वरहरूमा सुनाउन सुरु गरेका छौँ र नयाँ कथा पनि हामीले अपलोड गरेका छौँ। निरन्तर नेपाली सङ्गीत, नेपाली समुदाय वरिपरि भइरहेका विभिन्न गतिविधिहरू र विविध जानकारीको लागि हिमाली स्वरहरू सुन्दै गर्नुहोला। कार्यक्रमको यो श्रृङ्खलाबाट म सहदेव छुट्टिन्छु। शान्त, सुखमय र सुरक्षित रहोस् तपाईँको जीवन, हाम्रो शुभकामना।
आकाश भन्दा पनि फराकिलो हुन्छ भन्थ्यो माया, खै तिम्रो माया घाम भन्दा पनि पारिलो हुन्छ भन्थ्यो माया, खै तिम्रो माया त छुरा भन्दा।
नमस्ते, स्वागत तथा अभिवादन कार्यक्रम मेरो कथामा म तपाईँकै डियर कल्याण।
डियर कल्याणको मेरो कथा नेपाली अनलाइन रेडियो www.nepalireadio.orgमा हुन्छ।
या विरहमा जहाँ रहे पनि, जस्तो रहे पनि, जसरी रहे पनि म तपाईँलाई खोज्दै खोज्दै आइपुगेको छु।